اللہ. یہ ہماری خوش نصیبی
ہے کہ ہم حضور رحمت صلی اللہ علیہ وسلم کی شان میں اکٹھا ہو کر آپ صلی اللہ علیہ وسلم کے ذکر سے اپنے دلوں کو اپنی روح کو سکون پہنچا رہے ہیں. ٹٹولیں اپنے آپ کو کیا پیارے نبی کے اس ذکر سے, اس تذکرے سے, اس مدحت سے دلوں کے اندر, روح کے اندر سکون اتر رہا ہے یا نہیں. ہینڈ ٹو ہینڈ, ہاتھوں ہاتھ معلوم پڑ جائے گا انشاءاللہ الرحمن, ہے نا. یہ ہماری خوش قسمت, یہ ہماری خوش نصیبی کہ ہم نے اس میں ٹائم لگا رہے ہیں. صدیوں پہلے نبی رحمت صلی اللہ علیہ وسلم اس دنیا میں جلوائے افروز ہوئے. اس دنیا میں جلوائے افروز کب ہوئے تھے؟ یہ آج اور کل کی بات نہیں, 100 سال پہلے کی بات نہیں, یہ صدیوں پہلے. بہت کتنا فاصلہ ہے ہمارے میں اور پیارے نبی کے اس دنیا میں جلوائے افروز ہونے کا, ہے نا. 1450 برس, اتنا فاصلہ ہے. کیا محسوس ہوتا ہے کتنا فاصلہ ہے؟ مگر پوری دنیا میں میرے نبی کے تذکرے اس شان سے بیان ہوتے ہیں اور ہو رہے ہیں اور ہوتے رہیں گے کہ لگتا ہے کہ میرے نبی کل ہی گزر کے گئے ہیں. الحمدللہ, ہے نا. کیونکہ نبی پاک صلی اللہ علیہ وسلم ہر امتی کے دل میں ہوتے ہیں, ہر امتی کے دل میں پیارے نبی ساتھ ہوتے ہیں. ہم نے اتنا ذکر کسی کا بھی نہیں سنا نہ دیکھا جتنا ذکر میرے نبی کا ہوتا ہے. کیا اتنا ذکر کبھی کسی کا سنا ہے, اتنا ذکر جتنا میرے نبی کا ہوتا ہے؟ اہل ایمان ہیں کہ وہ حضور صلی اللہ علیہ وسلم کے ذکر سے اپنے دل اور اپنی روح کو تسکین کا سامان کرتے ہیں. یہاں ہم ایک بات پر غور کریں تو ہم کو پتہ چلتا ہے کہ درود و سلام ذکر رسول بھی ہے. تو اس ذکر سے جو بھی درود و سلام پڑھتا ہے وہی سکون پاتا ہے. یعنی فرشتے بھی اور رب کائنات بھی درود و سلام بھیجتا ہے تو خالق کائنات کو کتنا پسند ہے یہ عمل. حضرت شیخ مہدی الفسانی شرائع دلائل الخیرات میں لکھتے ہیں کہ حضور صلی اللہ علیہ وسلم کا ذکر سن کر جس شخص کے کلیجے میں ٹھنڈک نہیں پڑتی, اس کے سینے میں دھڑکنے والا دل کسی مومن کا دل ہی نہیں. یہ ہو ہی نہیں سکتا کہ حضور صلی اللہ علیہ وسلم کا ذکر ہو اور قلب مومن کو قرار نہ ملے. کیا کوئی مومن ذکر رسول سے دور رہ سکتا ہے؟ جب اللہ رب العزت ذکر رسول فرماتا رہتا ہے, جو ارادہ فرماتا ہے اور کام ہو جاتا ہے, جو ارادہ فرماتا ہے اور کام ہو جاتا ہے, اور جو کن فیکون کا مالک ہے وہ نبی رحمت پر رحمت بھیجتا ہے, برکت بھیجتا ہے اور بھیجتا رہتا ہے, اور سارے فرشتوں کو فرماتا ہے, سارے مومنوں کو فرماتا ہے, تو اس کا مطلب اللہ رب العزت, اللہ رب کائنات کا تمام کائنات میں ہر وقت رب کائنات چاہتا ہے کہ میرے محبوب نبی صلی اللہ علیہ وسلم پر ساری بہترین مخلوق رحمت کی, برکت کی اور سلامتی کے کلمات سے اپنی زبانوں کو تر رکھیں اور ذکر رسول صلی اللہ علیہ وسلم میں مشغول رہیں. نبی رحمت نے فرمایا, تم میں اس کا ایمان کامل نہیں جب تک وہ سب سے زیادہ, یہاں تک کہ اپنی جان سے بھی زیادہ مجھ سے محبت نہ کرے. تو محبت کرنے والوں کے لیے اس سے بڑی دولت کوئی نہیں ہے کہ ذکر رسول سے, مدحت رسول سے اپنے آپ کو دور رکھے. امام شافعی رحمت اللہ علیہ کہتے ہیں کہ میرے ممدوح کی باتیں کر چھیڑو, میرے محبوب کا ذکر کرو, ان کا تذکرہ ایسی کستوری ہے جو جو چھیڑتے جاؤ گے خوشبو پھیلتی چلی جائے. مطرب سے کہو کہ چھیڑے ذرا اس ماہ منور کا قصہ, مطرب سے کہو کہ چھیڑے ذرا اس جان تمنا کا قصہ, फुरकत के भयानक लम्हों में कुछ दिल को सहारा हो जाए। ये किसका, ये कौन कह रहा है? इमाम शाफी रहमतुल्लाह अलैह, है ना। तो यकीनन अहले ईमान के लिए हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का जिक्र रूह दिल की तस्कीन का सामान होता है। और जब किसी महफिल में मिदहत रसूल हो तो रूह तक में ठंडक उतर जाती है। किसी शायर ने कहा है, उनका नाम लबों पर आए मीठा मीठा मुंह हो जाए, उनका नाम लबों पर आए मीठा मीठा मुंह हो जाए, उनके बोल बहारों जैसे और असहाब सितारों जैसे, उनके बोल बहारों जैसे और असहाब सितारों जैसे, उनसा प्यारा और न कोई, उनसे बिछड़कर लकड़ी रोई। याद है ना वो तना खजूर का जिस पे आप खुतबा फरमाया करते थे, और जब मिंबर सहाबाओं ने मिंबर बना के ला दिए, और जब आप उसको छोड़ के मिंबर पर तशरीफ फरमा हुए तो बच्चे की तरह रोने की आवाज आ रही थी, बिलक बिलक के, जैसे कोई बच्चा रो रहा है और सारे सहाबा वो आवाज सुन रहे। तो प्यारे नबी उतर कर और उस तने के पास गए, और जैसे कोई माँ अपने बच्चे को आगोश में ले लेती है, मेरे नबी पाक ने उस तने को ऐसे आगोश में लिया और उससे कहा, चुप हो जा चुप हो जा। तो वो कहने लगा के या रसूल अल्लाह, अब मेरे से आप नहीं लग के खुतबा दिया करेंगे। तो आपने उसके कान में कुछ कहा और उसकी जो आवाज थी, रोना था, वो बंद हो गया। सुबह सुबह के जो रोना था वो बंद हो गया, और फिर आप मिंबर पर तशरीफ लाए। तो सहाबा ने, सहाबा से आपने फरमाया कि अगर मैं आज इसे चुप नहीं करता तो ये कयामत तक रोता रहता, इसको इतना अफसोस। तो उसी के लिए देखो लिखने वाले क्या क्या लिखते हैं और कितनी गहराइयों से सोचते हैं, कितनी गहराइयों से प्यारे नबी की सीरत तैयबा को पढ़ते हैं कि उनसा प्यारा और न कोई, उनसे बिछड़ के लकड़ी रोई, और जब वो सैर को जाया करते सर पे बादल साया करते। जब मेरे नबी तशरीफ ले जाते ना तो एक बादल का टुकड़ा साये में रहता था हर वक्त, है ना। तो यकीनन जब हमारे लबों पर नबी रहमत का जिक्र आता है तो हमारी रूह को करार मिलता है। ये जो नबी पाक की मिदहत की महफिल सजाई जाती है तो एक तो हमारे ज़ौक की आबियारी के लिए और दूसरे कल्ब के तस्कीन के लिए, और ये हमारे जिम्मा है हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मद्दाह करना, क्योंकि दीन है इसी का ही नाम दीन है। असारिमुल मसलूल के अंदर इब्ने तैमीमा ने ये बात लिखी है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मद्दा का कयाम दीन का कयाम, और अगर किसी से ये फरीजा रह गया उससे दीन का एक अहम रुकन रह गया तो तमाम मुसलमानों को गली गली बल्कि घर घर में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की मद्दा की महफिल सजानी चाहिए। और हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने के नाम के डंके बजाने चाहिए। गो हुजूर सल्लल्लाहु अलैहि वसल्लम का जिक्र हमारा मोहताज नहीं, बल्कि हिसान बिन साबित रहमतुल्लाह अलैह फरमा, हिसान बिन साबित रदियल्लाहु ताला अन्हु फरमाते हैं कि लोगों, मैं अपने शेरों से हुजूर सल्लल्लाहु अलैहि वसल्लम की तारीफ नहीं करता, बल्कि जब अपने शेरों में हुजूर सल्लल्लाहु अलैहि वसल्लम का नाम रखता हूँ तो मेरे शेरों में हुस्न पैदा हो जाता है। आज हमारी सारी इज्जतें हुजूर के नाम से, हमको जो इज्जत दी वो प्यारे नबी ने ही तो दी ना। अल्लाह से हमारा तारुफ किसने कराया? प्यारे प्यारे आका ने। तो किसने हमको अल्लाह से रोशनास कराया? कुरान पाक हमको कौन ने, किसने ला कर दिया? अल्लाह के नबी ने। हमको रोजे लाकर किसने दिए? अल्लाह के रसूल ने। पंज वक्ता नमाज आसमानों पर जाकर किसने हम तक पहुंचाई? اللہ کے رسول نے, ہے نا, اللہ کے رسول نے. تو کتنے, یعنی کہ نبی پاک صلی اللہ علیہ وسلم آج جو ہم کو عزتیں ہیں, آج جو بیٹیوں کو عزت ہے, عورتوں کو عزت ہے, پیارے نبی آج جو مسلمانوں کو عزت ہے, وہ سب کی سب پیارے نبی کے نام سے ہی ہیں. اور آپ صلی اللہ علیہ وسلم کا ذکر کرنا ہمارے لیے سعادت کا سبب اور ذریعہ ہے. اور اگر نہ بھی کریں تو ادھر فرق نہیں پڑے, ادھر کوئی فرق نہیں پڑتا, اور کرنے سے بھی رہے ساری زندگی کرتے رہیں تو حق ادا نہیں ہو سکتا. اگر ہم ساری زندگی پیارے نبی کی مدح سرائی کرتے رہیں تو حق ادا نہیں کر سکتے. اتنے احسانات ہیں ہمارے اوپر, اللہ نے ہمیں پیارے نبی عطا کر کے وہ کرم فرمایا ہے کہ حضرت شاہ ولی اللہ دہلوی رحمتہ اللہ علیہ لکھتے ہیں کہ اگر کوئی حضور صلی اللہ علیہ وسلم کی مدح کرنے بیٹھے تو آخری حد عجز ہے, تو وہ تھک کے کہے گا کہ لا یمکن الثناء کما کان حقہ بعد از خدا بزرگ تہی قصہ مختصر. تو حق بھی ادا نہیں ہو سکتا, لیکن یہ سعادتیں سمیٹنے کے لیے ہم حضور صلی اللہ علیہ وسلم کا ذکر کرتے ہیں. اور یہ ذکر وہ ذکر ہے جو اللہ رب العالمین فرماتا ہے اور اس کو پسند ہے. جو ذکر کرتا ہے اس کے محبوب کا تو وہ اللہ تعالیٰ کو پسند آتا ہے, ہے نا. تو کیا اب بھی ہم سوچیں کہ ہم اس مبارک مہینے میں اور اپنے گھروں کے اندر بیٹھ کر پیارے نبی کا ذکر نہ کریں؟ ہم کو تو چاہیے کہ ہم پوری زندگی کریں. جو عاشق رسول ہوتا ہے اس کا تو یہ دل چاہتا ہے کہ ہر وقت اپنے آقا کی باتیں ہوتی رہیں اور ہم یہ محفلیں سجاتے رہیں اور اللہ تعالیٰ راضی ہوتا رہے, ہے نا. کیونکہ ہمارے لیے پیارے نبی سے بڑھ کر کوئی نہیں ہے اس دنیا کے اندر. یہاں تک کہ خود نبی پاک نے یہ ہم کو حدیث, ہر مستند حدیث میں ثابت ہے کہ اپنی جانوں یا ماں باپ کا حق بے انتہا بڑا, اللہ نے بہت بلند رتبے دیے ہیں والدین کے کہ ان سے اف بھی نہ کرو, لیکن ان کا رتبہ بھی نبی پاک کے بعد, اپنی اولاد سے بے تحاشا محبت, لیکن ان سب کو بھی اپنے نبی پاک کے بعد, یعنی آپ کا رتبہ, آپ کا حق ہم سب کے اوپر, تمام امتیوں کے اوپر کتنا بلند ہے, کتنا زیادہ ہے, اس بات کو ہم کو پہچاننا ہے اور ہمارے دل کے اندر یہ محبتیں ہم کو لانا ہے. اور یہ محبتوں سے دل خالی نہیں ہونا چاہیے, کیونکہ محبتوں سے دل خالی ہونے کا مطلب بہت دوری ہو جاتی ہے اللہ سے. اللہ سے قربت کے لیے نبی پاک کی محبت لازم ہے. اس کے لیے انشاءاللہ ہم پوری کوشش کرتے ہیں کہ ہم پیارے نبی کے ذکر کو خوب کریں اپنے گھروں میں, ہے نا. اسی لیے درود پاک پڑھایا جاتا ہے, اسی لیے درود کی تنبیہ کی جاتی ہے, اسی لیے درود پاک کے لیے کثرت کرنے کے لیے سب علماء فرماتے ہیں. خود قرآن پاک یہ بات ہم سب سے کہہ رہا ہے. اللہ رب العالمین نے ہم کو خود یہ ہے نا حکم دیا. یہاں سے میں آج سے پیارے نبی کے جو پیدائش کے وقت سے کچھ آپ لوگوں کو ایک شروع کر رہی ہوں. انشاءاللہ اس مہینے میں ہم تھوڑا تھوڑا وہ جانیں گے کہ ستاروں کے بجھنتے ہوئے چراغوں سے دھواں سا نکل رہا تھا یہ صبح کاذب, دھندل کا اور اجالا ایک دوسرے میں گھل مل گئے تھے. سورج مشرق کے دریچے سے جھانکتے ہی والا تھا. ماہ انجم سار رات کے مسافر رخت سفر باندھ کر جانے کے لیے تیار کھڑے تھے. بسات شب الٹنے والی تھی, اس کے مہرے آپ ہی آپ کپ کپا رہے تھے. صبح نے نرم اور خنک جھونکے بڑے بڑے جسم فریب ہوتے ہیں, یعنی کہ بہت خوبصورت ہوتے ہیں صبح کے وہ نرم کون سے ہوا کے جھونکے. بہت کم لوگ اس خواب نوشی سے بیدار ہو جانا چاہتے ہیں. بستر کی شکنیں سونے والوں کا دامن تھام کر کہتی ہیں کہ ایکائکی بے وفائی نہ کرو, ابھی دن کہاں نکلا ہے, دھوپ اچھی طرح پھیل جائے تو یہاں سے اٹھ جانا, خوب لطف کے ساتھ کروٹے بدلو, انگڑائیاں لو, ये है ना एक ऐसी वो बांधी गई है तमहीद के सुबह का वक्त, जिस वक्त प्यारे प्यारे आका दुनिया में तशरीफ लाए थे, वो वक्त कैसा खूबसूरत वक्त है। और उस वक्त हम बिस्तर पे जब हम सोते हैं लेटते हैं तो बिस्तर हमको पकड़ लेता है, क्योंकि वो वक्त जितना अल्लाह को प्यारा होता है कि उठ के बिस्तर से खड़े हो जाओ और मेरी हमद सना करो। इसलिए फजर के वक्त की नमाज अता की गई कि उस वक्त की खूबियों से हर मुसलमान फैजियाब हो जाए और उठकर अल्लाह की हमद सना करे। तो उस वक्त की खूबसूरती को बयान किया गया है और अल्लाह रब्बुल आलमीन ने वो खूबसूरत वक्त को ही अपने हबीब को दुनिया में भेजने के लिए चुना। वो वक्त बड़ा ही खूबसूरत वक्त है जिस वक्त अल्लाह ताला ने अपने महबूब को इस दुनिया में भेजा, है ना। क्योंकि भेजने के लिए भी तो कौन सा वक्त अल्लाह ताला ने चूज किया कि मैं अपने हबीब को इस दुनिया में जब मबऊस फरमाऊं भेजूं, तो रात और दिन जो उसने खुद बनाए, उसने इस सुबह के वक्त को अभी पौ फूटी नहीं उसमें दाखिल हो रही थी, यानी दिन का कुछ हिस्सा दाखिल हो रहा था। तो अल्लाह रब्बुल आलमीन को रात और दिन में ये वक्त इस कदर प्यारा है, इस कदर प्यारा है कि इस प्यारे वक्त में अपने महबूब को मबऊस फरमाया, है ना। वो प्यारे प्यारे आका को इस प्यारी प्यारी सुबह के वक्त अल्लाह रब्बुल आलमीन ने दुनिया में रोशनी डाली, अल्हम्दुलिल्लाह, है ना। ये मक्का की सुबह एक काजिब थी, लोग ठंडी हवाओं की गोद में सो रहे थे और सुकूत शब पूरी तरह टूटा ना था। इस किसी के रास्ते से ऊंट के गले घंटियां बज जा रहे थे, मध्यम और बेतरतीब आवाज जैसे कोई, यानी उस वक्त है ना लोग बाग अपने अपने जो उठ के जाने वाले लोग थे, काफिले वाले लोग थे, वो जा रहे थे। और इस आलम में बनू हाशिम के अरीज और तवील मकान के दरवाजे के पास एक बावकार शख्स सिया कंबल पर दीवार से कमर लगाए बैठे थे। वो गहरे सोच में डूबे हुए थे और इसके माथे पर सिलवटे उभर रही थी। फिक्र और एहसास के बार ने इसके पपोटों को बोझल बना दिया था। इसकी आंखों में कभी चमक पैदा होती और कभी अंधेरा, ख्यालात शाख दर शाख होते चले जा रहे थे। वो एक बार भी खड़ा हुआ और सहन में तेज तेज टहलने लगा। फिर क्या हुआ, बनू ये शख्स अपने ख्यालात में मुस्तगरिक था। गौर व फिक्र की शिद्दत ने सुबह के हंगामे से इसे बेखबर बना दिया था। घर के लोग इसकी तरफ हैरत और तजस्सुस की निगाह से देख रहे थे, कहीं बनू उमैया से किसी बात पर झगड़ा तो नहीं हो गया। उमैया और हाशिम के जानशीनों की तलवारों को नियाम से तो बाहर आना ना पड़ेगा। शाम से जिन ऊंटों पर असबाब तिजारत से आ रहा था, कहीं वो तो नहीं लुट गए। हज का जमाना करीब आ रहा है, शायद इसके इंतजाम के लिए ये सोच विचार हो रहा हो। अब्दुल मुतलब को इतना फिक्रमंद तो कभी नहीं देखा गया था। ये कौन थे, ये प्यारे नबी के दादा थे जो इस तरीके से बेचैन और वो थे। आज ये दारुल नदवा में भी नहीं गए, कुरैश के सरदार इनके मुंतजिर होंगे। सब लोग अपने अपने ख्यालात के मुताबिक कयास आराइयां कर रहे थे। अब्दुल मुतलब से बात करने की किसी को जरूरत नहीं थी। अब्दुल मुतलब ने पेशानी से पसीना पोंछा, कई बार हाथों की मुट्ठियों को बंद किया और खोला, फिर अपने नीचे कुर्ते को ऊपर उठाते हुए बोले, अब्दुल्ला कहाँ है, इसे बुलाओ। खाने काबा की दीवार के साए में आज इसे, अभी ये वो वक्त है जब है ना हजरत ये जनाब अब्दुल मुतलब प्यारे नबी के दादा ने, उन्होंने मांगा था किसको, 10 बेटे थे ना उनके, तो उन्होंने है ना उस वक्त 10 बेटे नहीं थे, तो आपने मांगा था कि अल्लाह मुझको बेटे अता फरमा, 10, तो मैं एक बेटा तेरे तेरे ऊपर कुर्बान कर दूंगा तेरी उसमें। तो रुक्का किसके नाम से निकलता था, हजरत अब्दुल्ला, यानी प्यारे नबी के वालिद मोहतरम। तो अब्दुल्ला कहाँ है, इसे बुलाओ, काबे की दीवार के साए में आज इसे कुर्बान करके अपनी मन्नत पूरी करूंगा। घर वाले सब एक दूसरे का मुंह तकने लगे। अब्दुल मतलब के फैसले को सुनकर सबके चेहरे पीले पड़ गए, जैसे इनके जिस्मों में जान ही नहीं। मकान के सहन में ऊंटों के कजावों के पास दीवार में बहुत बड़ा ताक था जिसमें मिट्टी के प्याले, रस्सियां, ये सब रखे हुए थे ना। अब्दुल मतलब ने छुरी उठाई और इसकी धार को तेज करने लगे, मगर अब्दुल मतलब ने एहतियातन जर्दे के लोहे पर उसे रगड़ना शुरू किया। यानी ये वो वक्त था कि ना जब मन्नत मानी जाती थी तो उसको पूरा किया जाता था, और बेटे की कुर्बानी। मैंने ना जब है ना मुहर्रम चल रहे थे तो हमने शहादत हुसैन के जब वाकयात पढ़े थे उसमें ये वाली बात भी आई थी कि हजरत इब्राहिम अलैहिस्सलाम से जो वो बेटे की कुर्बानी का सिलसिला चला था, तो अब ये वाली फिर प्यारे नबी के वालिद के ऊपर फिर आके ये कुर्बानी का सिलसिला रुका था कि अब इनको कुर्बान किया जाए। तो ये वही वक्त था कि आपके नाम के कुर्बानी के जो वो निकल चुका था तो बाप उनके लेके चले के नहीं, अब कुर्बान करना है और ये मन्नत को पूरा करना है। वहां का ये दस्तूर ही था, और वहीं का नहीं, ये वो वक्त था जब दुनिया के अंदर अंधेरा था और लोग बाग ऐसे ऐसे रस्म और रिवाज में फंसे हुए थे कि सिर्फ अरब ममालिक ही नहीं पूरी दुनिया के अंदर अजीब गरीब रसूम थी। ये हिंदुस्तान ये बहुत बड़ा था जब पाकिस्तान और हिंदुस्तान का पार्टीशन नहीं हुआ था और ये पूरा एक ही था, और यहाँ पर जो वो था दस्तूर था रस्म थी वो क्या थी कि बीवियों को जिसका हस्बैंड मर जाता था शौहर मर जाता था तो उनको सती किया जाता, उनको उनके साथ में मर्दों के साथ में सजा संवार के और जला दिया जाता। तो ऐसी बेशुमार रसूम जो थी पूरी दुनिया के अंदर, तो इस वक्त की ही यहाँ पर ये ना जिक्र हो रहा है कि आन की आन में बिजली की तरह हर तरफ ये खबर फैल गई अरब के अंदर कि अब्दुल मतलब ने जो मन्नत मानी थी अल्लाह ताला ने कि मुझे 10 बेटे दे तो मैं एक बेटे को तकर्रुब इलाही के लिए कुर्बान करूंगा, आज उस मन्नत को पूरा करने की वो तैयारी कर रहे हैं। छुरी की धार तेज की जा रही है, अब्दुल्ला के बुलाने के लिए आदमी भिजवा दिया है। हाशमी घराने के लोग बात के पक्के और इरादे के मजबूत होते हैं, और फिर अब्दुल मतलब तो कुरैश के सरदार हैं, इनके अज्म का बदल जाना बहुत दुश्वार है। थोड़ी देर में अब्दुल्ला और हारिस अबू तालिब और दूसरे भाइयों के साथ बाप की जनाब में हाजिर हो गए, और इनके आने के थोड़ी देर बाद अब्दुल्ला के ननियाल वाले भी नवासे के कुर्बान किए जाने की खबर सुनकर वहां चले आए। और अब्दुल्ला एक तरफ चुपचाप खड़े थे, सबकी निगाहें उन्हीं पर थी, तरस खाने वाली निगाहें, मलतजी नजरें कि काश अब्दुल मतलब के हाथ से कोई छुरी छीन लेता। क्योंकि हजरत अब्दुल्ला बहुत प्यारे थे, और क्यों प्यारे ना होते, उनकी पेशानी में कौन सा नूर था, प्यारे नबी का नूर अल्लाह ने दाखिल फरमाया था, और अल्लाह ताला उनकी पुश्त से अपने महबूब को पैदा फरमाने वाला था, मबऊस फरमाने वाला था। तो लोगों की हमदर्दी के इस मंजर को देखकर अब्दुल मुतलब ने ऊंट के कजावे पर पैर रखते हुए कहा कि मुझे बुजदिल बनाने के लिए तुम यहाँ इकट्ठे हुए हो। हमदर्दी का ये निराला अंदाज है, एक शरीफ आदमी को ईफाए अहद और तकमील सुन्नत से रोका जाता है। मेरी मन्नत सबको मालूम है, रात मैंने कुर्रा अंदाजी की थी पूरे एहतियात और जिम्मेदारी के साथ, कुर्रे डाले थे, अब्दुल्ला के नाम का कुर्रा निकल आया, आज इसको कुर्बान करके अपनी मन्नत पूरी करूंगा। जो लोग कम हिम्मत और बुजदिल हैं वो अपनी आंखों पर कमीजों के दामन डाल लें, जो जिबा होने वाले की चीखें सुनने के ताब नहीं ला सकते वो अपने कानों में रोई ठूंस लें। लोगों को मेरे बच्चे से हमदर्दी है मगर मेरी शराफत और गैरत से हमदर्दी नहीं है। अदनान की औलाद हाय इतनी कम हिम्मत हो गई, काश अबू कबीस का सीना शक हो जाता और तमाम बुजदिल कुरैश इसमें समा जाते। अब्दुल मतलब बार बार दाढ़ी पर हाथ फेरते और छुरी को उलटते पुलटते अपने अज्म का शुभहद सुबात दिखाने के लिए अब्दुल्लाह के ननियाल के लोग और सबसे बढ़कर अबू तालिब दरमियान में आ गए कि ऐसा नहीं हो सकता, हम ये काम नहीं होने देंगे, पहले हमारी गर्दनों पर छुरी फेर दो फिर अब्दुल्ला के जिस्म को हाथ लगाना। बात बढ़ने लगी, अब्दुल मतलब अपनी जिद पर कायम थे कि चाहे दुनिया इधर की उधर हो जाए मेरा इरादा नहीं बदल सकता, मर्दों का कौल जानदार होता है और वजनी भी, मैं इस वजन को अजीजों रिश्तेदारों के कहने में आकर हल्का ना होने दूंगा। मुझे अल्लाह ने अपनी मेहरबानी से 10 बेटे दिए हैं, एक बेटा जाता रहेगा तो क्या हो जाएगा, پھر منت کا پورا کرنا ہر محبت اور ہر تعلق سے بڑھ کر. یہاں ایک بات بہت پیاری سی سامنے آتی ہے کہ عرب کے اندر پیارے نبی کو مبعوث فرمانے کے لیے وہ کون لوگ تھے کہ عزم والے لوگ, ان کے اندر ایک ہمت اور عزم تھا, تو بہادر تھے. چاہے وہ ان کے انداز غلط تھے, ان کے طریقے غلط تھے, لیکن وہ لوگوں کو وہ ایک نا بہت جیدار اور بہت زیادہ پرعزم لوگ تھے. اسی لیے جب عرب ایمان لے کر آئے اللہ کے نبی کے مبعوث ہونے کے بعد میں, تو پھر ایسے صحابہ ان میں سے نکلے کہ جنہوں نے اپنی جانوں کو لٹا دیا, ہے نا. تو یہاں اس بات سے کہ اپنے بیٹے کو قربان کر دینا اپنے ہاتھوں سے کوئی معمولی بات نہیں ہے, ہے نا. سخت کشمکش کی نوبت آ گئی, دونوں طرف سے کوئی بھی اپنی بات سے ذرا برابر ہٹنے کو تیار نہ تھا. ایک ہاتھ میں چھری تھی اور دوسری جانب سے دسیوں سینے عبداللہ کے سامنے سپر بننے کے لیے آمادہ. یا سید القریش, ایک بات کہوں مانو گے, ایک بوڑھے عرب نے اپنی کمر سے رسی کی گرہ ڈھیلی کرتے ہوئے کہا, مجھ سے کسی بات کا اقرار نہ لو, تمہیں جو کچھ کہنا ہے کہہ ڈالو. عبد المطلب نے جواب دیا, بنو عامر کے محلے میں جو کاہینہ نہ رہتی ہے اسے تو آپ جانتے ہیں. بوڑھے نے دریافت کیا, میں کیا سارا مکہ اسے جانتا ہے؟ حضرت مطلب نے یہ جواب دیا, کہانت میں آج تک اس کا کوئی جواب نہیں ہے. یمن اور نجد تک کے لوگ اس سے فال کھلوانے کے لیے آتے تھے. وہاں پر اس وقت جو دور چل رہا تھا مکہ کے اندر, تو وہ کون سا دور تھا کہ وہاں پر کاہناؤں کی کثرت تھی اور لوگ فال کھلوایا کرتے تھے. تو عبد المطلب چھری کی نوک دیوار پر چبھوتے ہوئے بولے کہ اتنا ہی نہیں, غسان اور سیمانہ کے بادشاہ اس کاہنہ کی خدمت میں نظرے اور ہدیے بھیجتے ہیں, چلو اس کے پاس چل کر اس قصے کو پیش کریں اور وہ جو کہے گی اس پر عمل کریں گے. یہ ایک مشوراتن, وہ بوڑھے جو وہاں کے عرب تھے انہوں نے مشوراتن یہ بات کہی, تو پھر سب لوگوں نے اس بات کو پسند کیا. اسے ایک کسی بات کا لالچ ہے اور نہ ہی وہ کسی کا خوف, اس کا فیصلہ دو ٹوک ہوتا ہے, یعنی وہ کاہنہ جو ہے وہ کوئی بھی لالچ میں کسی کی طرف کو نہیں کرتی, بلکہ وہ بہترین حل نکال کے دیتی ہے. بوڑھے کے کہنے پر عبد المطلب نے کرتا اٹھایا ہوا دامن ہاتھ سے چھوڑ دیا, گویا وہ کاہنہ کے پاس چلنے کو تیار ہیں اور یہ بات انہیں منظور ہے. اس چھری کو تو گھر سے رکھتے چلو, ایک رشتے دار نے کہا, یعنی چھری تو رکھ دو. نہیں یہ نہیں ہو سکتا, کاہنہ کا فیصلہ تک یہ چھری عبد المطلب کے ہاتھ سے جدا نہیں ہو سکے گی. مجھے ہر بات کے لیے مجبور نہ کرو, عبد المطلب نے گھر کے دروازے سے نکلتے ہوئے یہ جواب دیا. یعنی چھری نہیں رکھی اور ہاتھ میں لے کر چلے. بنو ہاشم کے چند لوگ عبد المطلب کو لے کر کاہنہ کے پاس پہنچے, اور کاہنہ ادھیڑ عمر کی عورت تھی, بکھرے اور الجھے ہوئے بال, چہرہ گردالو, نیم برہنہ جسم, اگلے اور اس کے گلے میں اونٹوں کی ہڈیوں کی اور ہے نا مالا, ہاتھ پیروں اور بازوؤں میں لوہوں کے موٹے موٹے کڑے, یعنی جو ان لوگوں کی شکلیں تھی, وہ عجیب و غریب اپنی شکل بنا کے رکھا کرتی تھی, اور ایسی بدہیبتی نے کاہنہ کو لوگوں کو عقیدت مند بنا دیا تھا. کیونکہ وہ جو ہے نا اس طریقے کے, آج بھی دیکھو جادوگر ٹائپ کے لوگ جو ہوتے ہیں وہ اپنے عجیب عجیب حلیے بناتے ہیں, تو وہ کاہنہ نے بھی وہاں کے لوگ ایسے عجیب عجیب حلیے بناتے تھے. لات اور عزا کے پر ستاروں کا خیال تھا کہ غیب کی باتیں عام چہرے مہروں کے آدمی نہیں بتا سکتے, اس کے لیے تو سب سے الگ چہرہ اور جدا وضع ہونی چاہیے, ہے نا. کیونکہ عام لوگوں سے وہ لوگ اپنے چہروں کو الگ رکھتے تھے تاکہ لوگ ان سے تھوڑا خوف بھی کھائیں, تھوڑا ڈریں کہ ہاں یہی لوگ سب سے صحیح بات اور الگ بات بتائیں گے. ایسا وہاں کا رواج تھا, سب لوگ عقیدت کے ساتھ کاہنہ کے ارد گرد کھڑے ہو گئے. اس نے اپنی لکڑی کے اشارے سے جس پر زیتون کا تیل ملا ہوا تھا زمین پر بیٹھنے کے لیے اشارہ کیا. عبد المطلب چھری کو زمین میں گاڑ کر اس کے سہارے بیٹھے, کوئی نیم قد جھکا اور اکڑوں پر بیٹھ گیا, یعنی کہ لوگ اس کے روبرو بیٹھ گئے. وہ غور سے سنتی رہی تمام معاملات کو آنکھیں بند کیے ہوئے, جیسے اس کا جسم جو ہے وہ اس مطلب کسی نجومی کے، کسی کاہنہ کے سامنے، کسی کے سامنے کوئی بات پیش کری جائے تو وہ غور سے سننے کے لیے اپنے آنکھوں کو بند کر کے ایک دم شانت ہو کے سنتا ہے. اور یہاں تو مسئلہ ہی بہت بڑا تھا. اور مسئلہ کیا تھا؟ کہنا ایک انسان کی قربانی دینے کا مسئلہ تھا. تو وہ بھی بڑے غور اور فکر کے ساتھ میں یہ سن رہی تھی. مگر اس کا دماغ آسمان کی سیر کر رہا ہے اور غیب کے نوشتے اس کے چشم بصیرت کے سامنے کھلے ہوئے تھے. ہم چاہتے ہیں کہ کسی طرح عبداللہ کی جان بچ جائے. اور ایک ہاشمی کی بات ابھی پوری نہیں ہوئی تھی کہ عبد المطلب بیچ میں بول پڑے کہ آپ کاہنہ کی طرف مخاطب ہو کر اس کے کہنے میں نہ آئیں. انہوں نے کاہنہ سے کہا، دادا نے پیارے نبی کے، کہ آپ اس کی باتوں میں نہ آئیں. جو کچھ آپ کا دل اور ضمیر اور سب سے بڑھ کر یہ کہ آپ کا علم کہے، اس کو جوں کا تو ظاہر کر دیں. اس پر وہ کاہنہ جو تھی ہنس پڑی اور بڑے بڑے دانتوں کو اس نے جب ہنسی تو اس کے جو ڈراؤنی شکل تھی وہ اور بھیانک نظر آئی. منت دوسری بھی پوری ہو سکتی ہے عبداللہ کے نام کے ساتھ. اونٹوں کا بھی قرہ ڈالو، یہاں تک کہ عبداللہ کی جگہ اونٹوں کا نام نکل آئے، تب اونٹ قربان کر دیے جائیں، منت پوری ہو جائے گی. یہ اس نے ایک بہترین حل پیش کیا. سب لوگ خوشی خوشی گھر واپس آئے اور قرہ اندازی شروع ہوئی. اور قرے کا آغاز 10 اونٹوں سے شروع ہوا. ہر بار ایک پرچی ڈالی جاتی تھی عبداللہ کے نام کی، اور نکلتا کیا نام تھا، 10 اونٹوں کا نام ڈال دیا. تو جب پرچی اٹھائی گئی تو کس کا نام نکلا؟ حضرت عبداللہ کی. تو لوگوں کے چہرے فق ہو گئے. پھر اسی طریقے سے پھر 10 کی جگہ 20 اونٹوں کی پرچی ڈالی گئی اور دوسری پرچی عبداللہ کے نام کی، تو پھر 20 اونٹوں کا وہ پرچی نکلی. اسی طریقے سے 10-10 کر کے اور اونٹوں کی تعداد بڑھاتے چلے گئے، یہاں تک کہ 100 اونٹوں پر جا کر عبداللہ کی جگہ اونٹوں کے نام کی پرچی نکلی اور یہ قرہ نکلا. اور پھر حضرت عبدالمطلب نے 100 اونٹ قربان کر دیے اور عبداللہ آج چھری تلے سے نکلے، یعنی کہ پھر یہ قربانی رکی اور حضرت عبداللہ کی جگہ کس کی قربانی ہوئی؟ 100 اونٹوں کی، ہے نا. یہ ہے نا، ہم کو سیرت النبی جاننا ہے، ہم کو سب کو بہت اچھی طریقے سے جاننا ہے کہ پیارے نبی کے مطلب کیسے، آپ کس خاندان سے اور کیسے آپ کی زندگی کو کیسے ہوا، آپ کے والد کے ساتھ کیا ہوا، آپ کے دادا کے ساتھ کیا ہوا. کیونکہ یہ وہ خاندان ہے جو حضرت ابراہیم علیہ السلام کے بیٹے حضرت اسماعیل علیہ السلام کی نسل در نسل چلتا چلا آ رہا ہے، اور پھر عبد المطلب تک آ کر رکا. اور وہاں سے پھر 10 بیٹوں میں سے یہ وہ بیٹے تھے حضرت عبداللہ کے جن کے نام کی قربانی کا رقعہ نکلا. اور پھر انہی کی پشت میں سے ہم سب کے آقا، پوری دنیا کے رہبر اور آخری نبی، خاتم النبیین، امام المرسلین، امام الانبیاء، پیارے نبی کو اللہ تعالیٰ نے دنیا کے اندر روشنی پھیلانے کے لیے بھیجا، ہے نا، اور باطل کو مٹانے کے لیے بھیجا. تو پھر اس کے لیے ہم کو پیارے نبی کی سیرت النبی کو جاننا بہت ضروری ہے، ہے نا. یعنی عبداللہ کو دوبارہ زندگی ملی، جتنی خوشی ہونی تھی تھوڑی تھی. کنواریاں لڑکیاں شادی کے گیت گانے لگی اور بچے چھوٹے چھوٹے نیزے اور کمانے لے کر کھیلنے لگے. عبد المطلب کا گھر مہمان خانہ بنا ہوا تھا، ہر طرف خوشیاں منائی جا رہی تھی. اور خوشیاں کیوں نہ منائی جاتی؟ قریش اس نامور سردار قصہ کی اولاد سے تھے جس نے اب سے سینکڑوں سال پہلے قریش کو جمع کر کے تقریر کی تھی کہ سینکڑوں ہزاروں میل سے لوگ چل کر حرم کی زیارت کو آتے ہیں، ان کے کھانے پینے کا اہتمام ہمارا فرض ہے. پیار ان کے حضرت، اس کے حضرت مطلب کے پردادا قصہ، انہوں نے یہ رسم رکھی تھی. اور جو باہر سے لوگ آیا کرتے تھے تمام جگہوں سے اور حرم شریف کا طواف کیا کرتے تھے، تو وہ ان کے کھانے پینے کا انتظام وہ لوگ کیا کرتے تھے. یہ کب سے یہ سلسلہ چلا آ رہا تھا. اور ان کے کھانے پینے کا اہتمام ہمارا فرض ہے. غصہ کی تقریر نے سب کے دل پر اثر کیا. قریش سال کے سال ایک رقم جمع کرتے تھے جس سے حاجیوں کو کھانا کھلایا جاتا تھا. پانی کے لیے چمڑے کے بڑے بڑے حوض بنا دیے گئے تھے. حضرت مطلب اپنے دادا قصہ کے صحیح جانشین تھے. وہی وقار اور وہی سیر چشمی اور مہمان نوازی ان کے یہاں جو کچھ ہوتا تھا کم تھا. یہ حضرت مطلب جو تھے وہ سال کے سال کماتے تھے اور جمع کرتے تھے, اور جب حج کا وقت آتا تھا تو اپنا سارا پیسہ اس طریقے سے مہمان نوازی میں خرچ کر دیا کرتے تھے. اس کے لیے ان کے ہاں پیسہ جمع نہیں ہوتا تھا, اور ان کے ہاں جو عام سرداران تھے وہ لوگ اپنے پیسے کو بچا کے اور امیر سے امیر ہو جاتے تھے. لیکن حضرت مطلب جو تھے وہ پیارے نبی کے دادا, وہ بہت امیر نہیں تھے. ان کو رتبہ بہت بڑا ملا تھا, اور وہ رتبہ تھا خانہ کعبہ کی متولی کا, اور وہ سب سے بڑے سردار تھے, اور ہے نا ان کے ہی ہاتھ میں تمام خانہ کعبہ کا انتظام تھا. اور پھر انہی کے دادا نے, یعنی پیارے نبی کے دادا نے جو یہ سلسلہ شروع کیا تھا, یہ چلتا چلا گیا. تو عبداللہ ذبح ہوتے ہوتے رہ گئے. قربانی کی سنت دوسری صورت میں پوری ہوئی. اب سے کئی ہزار سال پہلے اسی مکہ میں حضرت اسماعیل کے ساتھ ذبیح عظیم کا جو واقعہ پیش آیا تھا, سب لوگ اس بات کو اچھی طرح جانتے ہیں. تاریخ نے ذرا بدلے ہوئے انداز میں پھر اپنے آپ کو دہرایا, اور وہی نسل, وہی گھرانہ, وہی شہر. اس اسرار پر بھی قدرت نے نورانی حجاب ڈال کر رکھا جس کے ظہور کے لیے ماہ و آفتاب کی نگاہیں منتظر ہیں. اور یہ وہی قربانی کا سلسلہ چلا رہا تھا, جو یہ وہی خاندان ہے حضرت ابراہیم علیہ السلام کا, کہ جنہوں نے اپنے بیٹے اسماعیل علیہ السلام کی قربانی پورے جوش خروش کے ساتھ, پوری ذمہ داری کے ساتھ, اور پورے دل کے ساتھ میں اللہ کی راہ میں اپنے بیٹے کو قربان کرنے کے لیے لے چلے تھے. آج تک پوری دنیا اور رہتے دنیا تک یہ سلسلہ چلتا رہے گا کہ حضرت اسماعیل علیہ السلام کی جگہ جو دمبا جنت کا قربان ہوا تھا, آج ہم وہ بقرا عید کے دن عید الضحیٰ میں قربانی کرتے ہیں. اور وہ سلسلہ یہاں پر آ کر دوبارہ پھر آیا تھا, جو حضرت عبداللہ کی قربانی جو تھی وہ بھی اللہ تعالیٰ نے روکی گئی تھی, کیونکہ پیارے نبی کو مبعوث ہونا تھا. اور ہے نا, پیارے نبی ابھی دنیا میں تشریف نہیں لائے تھے, لیکن حضرت عبداللہ اس دنیا سے چلے گئے, یعنی قربانی نہیں لی تھی اللہ تعالیٰ نے, لیکن ان کی زندگی کا جو مقصد تھا پیارے نبی کو مبعوث فرمانے کا, وہ پورا ہوتے ہی ان کو اٹھا لیا گیا, ان کو اللہ تعالیٰ نے اپنے پاس بلا لیا ہے نا. اور ماں محترم حضرت آمینہ, ان کو جب 6 سال کی عمر میں آپ تھے تو ان کو بھی دنیا سے اٹھا لیا تھا. تو دونوں کو, یعنی دونوں کا کام پورا ہو چکا تھا, اپنے نبی کو دنیا میں بھیجنے کا کام اللہ نے ان سے لے لیا تھا, تو ان کو دونوں کو بلا لیا گیا تھا, ہے نا. بس آج ہم نے اتنا ہی پڑھا ہے. انشاءاللہ الرحمن ہم اس سلسلے کو ہم آگے پڑھتے رہیں گے, اور یہ مہینے میں ہم سیرت النبی کو جاننے کی کوشش کریں گے. اللہ تعالی ہم سب کو خوب دل سے سننے والا بنائے, اور ہم کو اس کی باریکیوں کو سمجھنے والا بنائے. اور ہم پوری دنیا کی, ہم اس قدر ہسٹری پڑھتے ہیں, اگر ہم جانیں تو ہمارے بچے کون کون سی ہسٹری سے نہیں آشنا ہیں. لیکن پیارے نبی کی جو تاریخ ہے, جو آپ کو سیرت النبی ہے, اس کو ہم کو جاننا کتنا ضروری ہے. اللہ تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. اب دعا